नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको एक गति प्रसारण हुँदै आएको वडावासीका सवाल वार्तामोड एकसँगको कार्यक्रममा यहाँहरूलाई स्वागत छ। यो कार्यक्रम वडाध्यक्षसँग हामी सवाल जवाफ गर्नेछौँ, तर आज कारणवश प्राविधिक कारणले गर्दा एक गते हामीले कार्यक्रम प्रसारण गर्न असमर्थ भएका थियौँ र आज सो कार्यक्रममा हाम्रो अतिथिको लागि बिर्तामोड वडा नम्बर एकका अध्यक्ष अग्निप्रसाद पाण्डे एवं बिर्तामोड नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। पछिल्लो चरण बिर्तामोड नगरपालिकामा विकास निर्माणका थुप्रै कामहरू भएका छन्। जनताको अपेक्षाहरू अझै असीमित छन्, तर ती अपेक्षाहरूलाई सम्बोधन गर्नका निम्ति अहिले जनप्रतिनिधिहरू पनि लागि परेको अवस्था छ। विशेषतः वडा नम्बर एकमा भौतिक पूर्वाधारतर्फ देखिने गरी धेरै कामहरू भएका छन् र अहिले पनि जनप्रतिनिधिहरूले नयाँ चरणबाट नयाँ सिराबाट जनताहरूलाई कसरी सेवा र सुविधा दिन सकिन्छ भन्नेतर्फ अग्रसर भएको देख्न सकिन्छ। अहिले पनि त्यहाँ चुनौतीहरूका बीच विकास निर्माणलाई अगाडि बढाउनु पर्ने आवश्यकता देखिएको छ। ती आवश्यकताहरूलाई चिर्न अब नयाँ बजेट पनि बनाउँदै हुनुहुन्छ जनप्रतिनिधिहरूले। नयाँ बजेटलाई कसरी अगाडि सार्दै हुनुहुन्छ? यसपालि जनप्रतिनिधिहरूले के कुरालाई प्राथमिकता दिनुहुन्छ? बिर्तामोडको आवश्यकता अब के हो भन्ने कुरा जनप्रतिनिधिहरूले कसरी बुझ्नु भएको छ भन्ने कुरा पनि आज हामीले उठान गर्ने प्रयास गरेका छौँ। यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ बिर्तामोड नगरका प्रवक्ता एवं वडा नम्बर एकका अध्यक्ष अग्निप्रसाद पाण्डे। अग्नि सर, यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद।
विशेष कारणवश हिजो प्रसारण गर्नुपर्ने कार्यक्रम प्राविधिक कारणले आज हामीले प्रसारण गर्दैछौँ, यसका लागि हाम्रा सम्पूर्ण श्रोतावृन्दहरूलाई जानकारी गराइसकेको छु मैले। अध्यक्षज्यू, अब तपाईँ निरन्तर 7 वर्षसम्म जनप्रतिनिधिको रूपमा अहिलेसम्म क्रियाशील हुनुहुन्छ। यो 7 वर्षसम्मको अनुभवलाई लिएर अब चालु आर्थिक वर्ष सकिनै लागेको छ र नयाँ आर्थिक वर्षको तयारीमा तपाईँहरू बजेट को लागि पनि तयारी गरिराख्नु भएको छ। अब चाहिँ बिर्तामोड नगरको आवश्यकता तपाईँहरूले यतिका वर्षसम्म काम गर्दा पक्कै पनि मूल्याङ्कन गर्नुभएको छ, अब चाहिँ हामीले यताबाट विकास गर्नुपर्ने भयो, अब जनताको आवश्यकता यी हुन् भन्ने कुराहरू पनि बुझ्नु भएको छ। अब नयाँ आर्थिक वर्षमा तपाईँहरूले कस्तो खालको विकासलाई अगाडि बढाउने योजना बनाउनु भएको छ? कार्यपालिकाको बैठक पनि बसिरह्यो होला।
अब धन्यवाद छ। अब आगामी योजनाहरू,
हजुर,
हामी चाहिँ आमदामीसँग जोडिने छौँ, जनताका चाहिँ आधारभूत कुराहरूमा चाहिँ जोडिने छौँ। बाटो र चाहिँ प्लम मात्रै हामीले 7 वर्षको दरबियानमा ती काम गरेर आएका छौँ, धेरै काम गरेका छौँ। 50 वर्षमा गर्न नसकेका कामहरू हामीले चाहिँ 7 वर्षमा गरेका छौँ। अधिकांश बाटाहरू कालोपत्रे भएका छन्, भित्री बाटाहरू अधिकांश पेभर्स लगाइएका छन्। र एउटा के रह्यो भन्दाखेरि, अब अरू त्यो तल झापातिर कचम कबलतिर मान्छेहरू चाहिँ जानुहुन्छ र आउँदाखेरि आहा, कत्रो चाहिँ बाटा कति भएका छन्। हाम्रो जति बिर्तामोड जति सायद नयाँ नगरपालिका मा त्यति बाटा त्यति कामहरू भएको सायद अरूमा छैन, किनभने हाम्रा ठुला योजना पनि गरेका छौँ। भित्री बाटाहरूमा सबभन्दा धेरै लगानी भित्री बाटामा भयो, किन बजार हो, बजार पनि यो चाहिँ सबभन्दा धेरै घनत्व भएको चाहिँ झापा जिल्ला घनत्व भएको नगर हो र यसले गर्दा पनि हामीले चाहिँ त्यहाँ उहाँहरूको आवश्यकतालाई पुरा गर्न हामीले चाहिँ साना बाटाहरू धेरै गरेका छौँ, धेरै कामहरू गरेका छौँ हामीले। अब यो बाटो र कल्ब प्लम मात्रै चाहिँ हाम्रो चाहिँ होइन, नाला मात्रै होइन भनेर अब हामीले चाहिँ अलिकति फराकिलो हिसाबले चाहिँ अब आय आर्जनसँग जोडिने कार्यक्रमहरू, आधारभूत वर्गका लागि आधारभूत जोडिने कामहरू, महिलाका लागि चाहिँ सिपमूलक कार्यक्रमहरू, सिपमूलकलाई फेरि चाहिँ आय आर्जनमा जोड्ने कार्यक्रमहरू र यस्ता कार्यक्रमहरू, एकलका लागि पिछडा पिछडिएको चाहिँ वर्ग अनि त्यही वर्गलाई चाहिँ हामीले चाहिँ अब नेतृत्व दिएर त्यसरी चाहिँ जानुपर्छ, आय आधारसँग जोडिनुपर्छ भने यो कुरो।
अध्यक्षज्यू, तपाईँहरूसँग यो आन्तरिक आय स्रोतलाई वृद्धि नगरी अथवा तपाईँहरूसँग पनि पुँजी नभइकन त तपाईँहरूले चाहेका कामहरू पनि सम्पन्न गर्न निकै नै चुनौती छ। केन्द्रीय सरकारबाट आउने बजेट बेग्लै कुरा हो भने आन्तरिक आय पनि प्रमुख स्रोत छ। यो आन्तरिक आम्दानीलाई चाहिँ व्यवस्थित गर्न तपाईँहरूलाई पहिलेदेखि नै चुनौती थियो, यसपटक यस विषयमा चाहिँ कसरी सोच्नु भएको छ?
हामीले सबै कुराहरू एकैचोटि नगरौँ, क्रमशः गर्दै जाउँ भनेर हामीले जुन त्यो नीति अपनाएका छौँ, क्रमशः लिएर जाने र वृन्दावनमा चाहिँ सबभन्दा ठुलो चाहिँ अहिले समस्या हाम्रो चाहिँ स्रोतको चाहिँ स्रोत सङ्कलन हुने भने चाहिँ बालकर भयो, व्यवसायिक करहरू भयो, यो कुरामा चाहिँ हामी लाग्नेछौँ। र हिजो वाणिज्य सङ्घबाट पनि हामीलाई चाहिँ त्यो सोचे अनुसारको चाहिँ सहयोग पनि भएन। अहिलेको नेतृत्व जुन छ त्यो नेतृत्वले चाहिँ हामीलाई चाहिँ राम्रो आश्वासन दिएको छ, नगरपालिकासँग सहकार्य गर्ने, नगरपालिकाले दिएका कुराहरूलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउने भन्ने कुराहरू भएर एक चरण बैठक पनि बसिरहेको छ। यसले पनि हामीलाई चाहिँ आशावादी बनाएको छ कि अब आउने दिनमा चाहिँ यसले चाहिँ अलिकति फड्को मार्छ भन्ने कुराहरू लागेको छ। अब हामीलाई चाहिँ विभिन्न चरण, विभिन्न कालखण्डभित्रका चाहिँ समस्याहरू होइन ले चाहिँ हामीलाई चाहिँ ग्रसित बनाएको थियो। हिजो चाहिँ बुधबारे हटिया स्थाप व्यवस्थापन गर्ने सवाल, त्यस पछाडि चाहिँ बिजुली व्यवस्थापन गर्ने सवाल, यी सबै कुराहरूले चाहिँ हाम्रो आर्थिकलाई चाहिँ समस्या बनाएको थियो। आर्थिक चाहिँ हाम्रो नगरपालिकाको चाहिँ सबै समस्या बनाइएको थियो। कारण के भन्दाखेरि उद्योग वाणिज्य सङ्घले चाहिँ नेतृत्व गरेर हिँड्यो, बजारबाट उठ्ने करहरू पनि चाहिँ त्यहाँ उठाइएन, दिएन, त्यसलाई चाहिँ अब त्यो समस्या रहेको हुनाले हामीले चाहिँ त्यो भएर बुधबारे हटियालाई चाहिँ हटाउने सवालमा, बुधबारे हटियाबाट चाहिँ व्यवस्थापन गर्ने सवालमा हामी चाहिँ पूर्ण रूपमा लागेका छौँ। र त्यहाँ चाहिँ हिजो चाहिँ कतिपय हाम्रै चाहिँ नेतागणहरूले पनि भाषाङ्गती कुराहरू हुनुहुँदैन भन्नुहुन्थ्यो, त्यसलाई पनि हामीले बजेट छुट्याएका छौँ। अब यसपालि चाहिँ डिपिआर चाहिँ गर्दैछ, ती कुराहरू चाहिँ हुन्छ शेखरजी, सबै कुराहरू चाहिँ आयआरसँग जोडिन्छ। अब
जस्तै तपाईँले बुधबारे हटियाकै कुरा गर्नुभयो, त्यहाँ त के अरे एक वर्षभित्रमै बजेटको सुनिश्चितता गरेर बहुतले भवन, पार्किङ सहितको बहुतले भवन निर्माण गरिने भनेर त्यसलाई व्यवस्थित गर्ने काम गरियो, तर अहिले पनि बजेटको सुनिश्चितता त छैन नि प्रभुराजज्यू।
हामीले बजेटको सुनिश्चितताको लागि हामीले यो नगर विकास सङ्घसँग चाहिँ कुराकानी गरेर उसैको चाहिँ इन्ट्रेस्टले हामीले काम गरेको हो। र हाम्रो चाहिँ नगरपालिकाबाट छुट्टिने बजेट हामीहरूले चाहिँ छुट्याएका छौँ। त्यसो भएको हुनाले चाहिँ यसलाई चाहिँ हामीले व्यवस्थित गर्ने कुरामा चाहिँ लागेका छौँ। अब काम यसपालि डिपिआर चाहिँ अब यसपालि चाहिँ अब कामको लागि चाहिँ अगाडि बढ्छ भन्ने कुराहरू अस्ति मिटिङमा पनि कुराहरू उठेको छ, यसरी अगाडि बढ्छ र यसलाई सहयोग गर्ने कुरामा सबै राजनीतिक पार्टी हिजो के थियो, हिजो के भयो भन्ने कुराहरू भएन। हिजो त अब चाहिँ आफ्नै चाहिँ नेताका नेताहरूले पनि भाषण भूषण गरेर चाहिँ हुनुहुँदैन भन्ने चाहिँ लाग्नुभएकै थियो। त्यस्तो अवस्थाबाट पनि हामीले कालखण्ड पार गरेर आएका छौँ। उहाँहरूले चाहिँ अब यसलाई चाहिँ व्यवस्थित गर्ने कुरामा फेरि हिजो चाहिँ हुनुहुँदैन भन्ने साथी नेताहरूले नै अब यसलाई व्यवस्थित गर्ने कुरामा बजेटको सुनिश्चितमा उहाँहरू पनि लाग्नुपर्छ पुष्पजी।
अब अध्यक्षज्यू तपाईँले अघि नै भन्नुभयो जनघनत्वको हिसाबले वृन्दावन अग्रस्थानमा छ, सहरीकरण हुँदै गएको वृन्दावन नगरपालिका भन्नुभयो। सहरमा त तपाईँहरूले सहरभित्रका भित्री सडकहरू पनि निर्माण गर्नुभएको छ, ड्रेनहरू पनि बनाउनु भएको छ, तर ग्रामीण क्षेत्रमा अहिले पनि विकास निर्माणको भौतिक पूर्वाधारको ठुलो आवश्यकता छ। कतिपय ठाउँमा अहिले पनि चाहिँ सामान्य बाटोलाई ग्राभल गर्न पनि नसकिएको अवस्था पनि छ। यो ग्रामीण इलाकामा विकास पुर्याउन चाहिँ आगामी आर्थिक वर्षमा के छ तपाईँहरूको प्लान, योजना के छ, कार्यपालिकामा कसरी छलफल भइरहेको छ?
सुन्नु न, हामीले दुई नम्बर क्षेत्रभित्रलाई पनि रिङ रोडको चाहिँ अवधारणा तयार गरेको छ दुई नम्बर क्षेत्रले। नगर स्तरको चाहिँ योजनामा पनि रिङ रोडको लागि चाहिँ अगाडि सारिएको छ, नपुग ठाउँमा पनि अब पुग्छ। सबै कुराहरू एकचोटि हुँदैन, एरिया ठुलो भएको एरिया हो यो, तिनवटा गाउँपालिका चाहिँ गाविस मिलेर चाहिँ बनिएको एउटा चाहिँ नगरपालिका हो र यसले चाहिँ अब आकार लिनलाई चाहिँ टाइम त धेरै हामीले चाहिँ गरिसकेका छौँ। एउटा खोलादेखि एउटा गाउँदेखि एउटा गाउँमा जान नसक्ने अवस्था थियो, सबै खोलाहरू थियो, त्यो सबै ठाउँमा चाहिँ हामीले कलबोर्डहरू बनाएर चाहिँ त्यो सहजता गरेका छौँ। होला एक यदा कदा एक दुईवटा छुटेको हुनसक्छ भने ती पनि कम्प्लिट हुन्छन्। रह्यो सबै कामहरू एकैचोटि हुँदैन, विकास भनेर चाहिँ क्रमिक रूपमा गर्दै जाने कुराहरू हुन् र हामीले त्यो बाटाहरू सबै ठाउँमा हाम्रा पुगेका छन्। यो कुरा पुगेको छैन भन्न चाहिँ तपाईँहरू नभन्नुहोस् र यो बाटो चाहिँ पुगेको छैन भन्न चाहिँ
मैले व्यवस्थितको कुरा गरेँ। अध्यक्षज्यू व्यवस्थितको कुरा गरेँ, तपाईँ पक्कै पनि जानकार हुनुहुन्छ। दसैँवटा वार्ड तपाईँहरूले भ्रमण गर्नुभएको छ। अहिले कतिपय बाटाहरूमा ग्राभल पनि नभएर कच्चे बाटोमा हिलामे सडकहरू पनि छन्। यी कुराहरू तपाईँहरूले पक्कै पनि महसुस गर्नुभएको छ। बाटो नपुगेको होइन, व्यवस्थित गर्ने कुरा मैले यहाँलाई जानकारी गराएँ।
यो हो बाटो नपुगेको न, व्यवस्थित गर्ने कुरामा हाम्रो गिटी पुगेन। हाम्रो चाहिँ नि स्रोत साधन भनेको छैन, नभइसकेपछि हामीले चाहिँ नि अर्को परमुखी भएर आउनु पर्थ्यो, अर्कै जो जो जुन अनुधाराबाट आउनु पर्थ्यो, यी अनुधाराबाट आउने त्यो नै पोरै चाहिँ ठेक्के लागेन। सबै कुराहरू समस्याले हामीले पनि त्यसलाई चाहिँ नजिकबाट हेरेर काम गरेका छौँ र यसपालि चाहिँ आफ्नै नगरपालिकाबाट आइ गरेर खोलाबाट चाहिँ बालुवा देउनेबाट निकाल्ने क्रमहरू हामीले गरेका छौँ। त्यो क्रमले हामीले चाहिँ यस्तो गरेका छौँ। अब आजदेखि र भोलिदेखि चाहिँ जहाँ जहाँ आवश्यक छ त्यो ठाउँमा चाहिँ माल झार्ने काममा चाहिँ हुन्छ पुष्पजी।
अब
नगरपालिकाले
अब अलिकति प्रसङ्ग बदलौँ। जस्तै तपाईँ आफ्नो एक नम्बर वडाको वडाध्यक्ष हुनुहुन्छ, यो सिलिङ बजेट 1 करोड प्राप्त गर्दै गरेको सिलिङ बजेट प्रत्येक वर्ष घट्दो क्रममा छ होइन। यसपालि पनि तपाईँहरूले पाउनुपर्ने 1 करोडभन्दा कमै सिलिङ बजेट प्राप्त गर्नुभएको अवस्था छ। यो सिलिङ बजेटलाई बढाएर वडाले आफ्ना योजनाहरूलाई अझ अगाडि बढाउन बजेटको चाहिँ माग गर्ने कुराहरू चाहिँ तपाईँहरूसँग के छ? धेरै वडाध्यक्षहरूले हामीले सम्पर्क गर्दाखेरि सिलिङ बजेट एकदमै कम भयो, वडाका योजनाहरू साना योजनाहरू वडाले गर्न पाएन भन्ने खालका गुनासाहरू पनि छन्। यसलाई बढाउने अथवा सिलिङ बजेटलाई अलिक बढी ल्याएर योजनाहरू थप्ने केही प्लान छ तपाईँहरूको?
सुन्नु न, सबै टुक्रामा म पनि टुक्राको सपोर्टर, म पनि चाहिँ नि उहाँहरूलाई हामी सबैले सबैको स्टोरै एउटा हो
हजुर।
सिलिङ बजेट बढाउनु पर्छ भन्ने कुराहरूमा, तर स्रोत भएपछि न चाहिँ सिलिङ बजेट बढ्ने, स्रोतै छैन सामर्थ्य छैन भने कसरी बढ्ने? यो कुरा पनि हामीले चाहिँ बुझेका छौँ र हामीले यो विषयमा व्याख्या गर्दाखेरि पोहोर चाहिँ 96 लाख रुपियाँ 94 लाख रुपियाँ पोहोर चाहिँ हामीले चाहिँ सिलिङमा आए पनि खर्च गर्ने थियो, किनभने 6 लाख रुपियाँ भने चाहिँ प्रशासनिक खर्चमा छुट्याइएको थियो भने यसपालि चाहिँ 1 करोड रुपियाँ चाहिँ ओडालाई चाहिँ र प्रशासनिक खर्च भने चाहिँ नगरपालिकाले दिने भनेर भनेपछि 6 लाख रुपियाँ चाहिँ हाम्रो चाहिँ यसपालि बढेर आएको छ पुष्पजी। हामीले बढेर आउँछ, हामीले चाहिँ यो विषयमा छलफल गरिसकेका छौँ र त्यसले गर्दाखेरि यो समस्या यस पहिलो भने चाहिँ स्रोत हो। अब त केन्द्रबाट आउनुपर्ने पनि काटिएको छ, साले पछि काटिएको छ, मालपोतबाट आउने रकमहरू पनि चाहिँ लक्ष्य अनुसार चाहिँ प्राप्त भएको छैन भनेपछि सबै कुराहरू लक्ष्यबाट प्राप्त नभएको अवस्थामा अब हामीले चाहिँ बढाउने भन्ने कुरो मात्रै सम्भव हुँदैन हो कि। यो कुरामा हामीले चाहिँ नि व्यापक दिनभरि बिहानदेखि बेलुकीसम्म छलफल गरेर यसलाई चाहिँ निष्कर्ष निकालेका छौँ। यसलाई चाहिँ हामीले चाहिँ अब 6 लाख रुपियाँ प्रशासनिक खर्च चाहिँ या कति लाग्छ नगरपालिकाले नै गर्ने गरी हामीले 1 करोड रुपियाँको सिलिङ चाहिँ आउनुपर्छ यसपालिदेखि।
अध्यक्षज्यू जस्तै वडा नम्बर 1 एउटा भौतिक पूर्वाधारका कुराहरू एक किसिमले सम्पन्न हुँदै गएको चरणमा छन्। धेरै कुराहरू यो 7 वर्षको अवधिमा तपाईँ अध्यक्ष भएर निर्वाचित भएर आइसकेपछि भौतिक पूर्वाधारतर्फ देखिने गरी काम भए, तर सामाजिक विकासतर्फ चाहिँ अझै पनि चाहिँ तपाईँहरूले लक्ष्य गरे अनुसारका अथवा तपाईँहरूले लगानी गरेको चाहिँ बजेट अहिले पनि प्रतिफल आएन। त्यसको चाहिँ तपाईँहरूले लगानी जहाँ जहाँ गर्नुभयो त्यसको प्रतिफल प्राप्त भएन भन्छन्। अब अबदेखि सामाजिक परिचालनमा चाहिँ कसरी योजना बनाउनु भएको छ वडामा? अब टाइट गर्ने कि साँच्चैकै साँच्चैकै त्यो प्रतिफल फिर्ता नआउने भने त्यसलाई कारवाहीको प्रक्रियामा जाने कि त्यसलाई लगानी गरेको फिर्ता ल्याउने कि?
अघि भने नि पुष्पजी सुन्नु न, मेरो कुरो सुन्नु न, अघि नै भनिसकेछु त, हरेक कार्यक्रमहरू आय आर्जनसँग जोडिने प्रबन्धात्मक सामाजिक गतिविधिका कामहरू सबै क्रियाकलापहरू जति पनि जाने ती चाहिँ नि आर्थिकसँग जोडिने अब चाहिँ नि आय आर्जनमा चाहिँ जोडिने कार्यक्रम रहेका छन्। जतिपय हिजो चाहिँ नगरेका काममा के छ त भन्ने कुराहरू हामीले चाहिँ त्यसलाई चाहिँ अनुगमन गरेर अब उहाँहरूले चाहिँ के कसरी चाहिँ काम गर्नु भएन त्यो सबै कुराहरूको अब हामी चाहिँ अनुगमन गरेर वडा मात्रै होइन नगरपालिकाले सिङ्गो चाहिँ नगरपालिकाले अनुगमन गर्नुपर्छ र अनुगमनको चाहिँ उपमेयर हुन्छ। उपमेयरजीले पटक पटक भनेको छु तपाईँले चाहिँ अनुगमनमा चाहिँ अलिक बढी ध्यान दिनु पऱ्यो भनेर भनेको छ। अब हेरौँ कसो गर्नुहुन्छ।
अब
अनुगमनको पाटो मेयरको उपमेयरको ओडामा चाहिँ हामी बसेर त्यहाँदेखि के भएको छ भन्न हामी चाहिँ त्यसलाई चाहिँ खोजी गर्छौँ।
जस्तै यो प्रदेश र सङ्घीय बजेटहरूबाट ठुला योजनाहरू आएका छन् र ती योजनाहरू चाहिँ निर्माण हुँदाहुँदै कतिपय योजनाहरू अधुरा छोडिएका छन्। अब तिनीहरूमा नगरपालिकाले पुनः लगानी गरेर अगाडि बढाउने अवस्था पनि रहेन र फेरि सङ्घीय सरकार र प्रदेश सरकारले फेरि बजेट कन्टिन्यू गरेर नदिँदाखेरि केही चाहिँ सडकहरू केही योजनाहरू अलपत्र अवस्थामा परेका अलपत्र परेका छन्। तिनीहरूलाई चाहिँ व्यवस्थित गर्न के छ त यसपालि के छ प्लान?
त्यसको लागि चाहिँ नि जहाँबाट जुन ठाउँबाट चाहिँ बजेटहरू विनियोजन भएको थियो त्यही ठाउँमा चाहिँ तिनै चाहिँ क्षेत्रलाई चाहिँ हामीले चाहिँ पहल गर्ने हो। जस्तो एक नम्बर वडाकै हकमा भनियो भने जगत बस्तीबाट मुसीचोक जाने बाटो जुन छ त्यो लगभग चाहिँ 300 मिटर जति बाटो 300-400 मिटर जति बाटो चाहिँ बनाउँदा बनाउँदै छाडियो, छाडेको 3 वर्ष भयो, त्यो बाटो बनेको छैन। त्यसलाई चाहिँ पहल गर्न संसद विकास कोष मार्फत प्राप्त हुनुपर्छ भनेर हामीले चाहिँ गर्दाखेरि 20 लाख रुपियाँ चाहिँ प्लम्बरलाई छुट्यो, त्यो प्लम्बको काम भइरहेको छ। त्यसलाई कम्प्लिट गरेर पिच गर्नको लागि फेरि त्यही सँगसँग चाहिँ हामीले चाहिँ संसद विकास कोष या चाहिँ सम्माननीय सभामुख मार्फत हामीले चाहिँ त्यसलाई आग्रह गरेर योजना सामेल गरेर पठाएका छौँ। अनि अर्को कुरो चाहिँ एक नम्बरको चाहिँ हनुमान टोल विकास संस्था जो हनुमान मन्दिरदेखि उँदै जाने बाटोमा मास्तिरबाट चाहिँ पिच आएको छ र तल पुगेको छैन, यसपालि पुगेको छैन। यसपालि त्यसलाई चाहिँ माननीय एकराज कार्की मार्फत चाहिँ हामीले चाहिँ त्यो प्रदेशको सिलिङबाट प्राप्त होस् भन्न हामी चाहिँ लागेका छौँ। त्यो कुरा हामीले अगाडि बढाएको छौँ।
अहिले सुरु भएको जुन बाटो छ त्यसलाई तल चाहिँ यातायात जाने बाटोमा जोड्नको लागि जोड्ने गरी अब
थपमा जोड्ने र 3 नम्बर ओडाले पनि ल्याएर चाहिँ यताबाट चाहिँ त्यो पेपर डको ठाउँमा चाहिँ जोड्नुपर्छ। त्यो पनि सुरु भएको छ, त्यताबाट पनि आउँदैछ, ती कुराहरू पनि छन् आउँदैछ। त्यो आएपछि त्यो एउटा चाहिँ रिङ रोड जस्तो पनि हुने, त्यहाँ सानो रिङ रोड सबैलाई चाहिँ सहजीकरण हुने गरिकनको काम हुनुपर्छ भनेर चाहिँ हामीले कुरो राखेका छौँ माननीय एकराज कार्कीज्यूलाई।
भनेपछि यसमा चाहिँ एउटा अप्ठ्यारो देखिँदो रहेछ, अब उसले चाहिँ सङ्घीय सरकारले बजेट दिएन भने त्यसमा फेरि नगरपालिकाले लगानी गरेर बनाउन पनि नसक्ने, अथवा प्रदेशले गरिरहेको ठाउँमा सङ्घीय सरकारले पनि नदिँदाखेरि केही बाटोहरू अप्ठ्यारो अवस्थामा पुगेको देख्न सकिन्छ होइन?
यस्तो हुन्छ पुष्पजी, जस्तो हामीले चाहिँ ठक्ठक्ठक्ठक योजनाहरू चाहिँ अब तयार भइसकेका छन्, ती योजना त्यहाँ दिने, ती योजना त्यहाँ दिने, प्रदेशले दिएको ठाउँ प्रदेशले आफूले थालेको काम त पुरा गर्नु पऱ्यो नि त। हामीले चाहिँ नगरले थालेको काम नगरले पुरा गर्छौँ, ओडाले थालेको काम ओडाले पुरा गर्छौँ भने प्रदेशले पनि त्यसरी छाड्नु भएन, प्रदेशले पनि तयार गर्नु पऱ्यो, सङ्घले पनि आफूले दिएका योजनालाई काम सम्पन्न गर्नु पऱ्यो। यो नै होला है हाम्रो चाहिँ नियम।
अब यो तपाईँहरूले एउटा महत्त्वाकाङ्क्षी योजना अगाडि सार्नु भएको थियो होइन, तपाईँहरूको पहिलो कार्यकालमा यो जनता आवास कार्यक्रम, यी कार्यक्रमहरूले यसपालि प्राथमिकता पाउँछ कि पाउँदैन, के छ एक नम्बर वडामा अन्य नगरपालिका
पाउँछ राम्ररी पाउँछ
यसको लागि बजेट सुनिश्चित छ?
हामीले सुनिश्चितता गर्छौँ।
अब नयाँ र प्रभावकारी एउटा योजना तपाईँहरूले अगाडि सार्नु भएको थियो यो पर्यटनको क्षेत्रमा होइन, जस्तै विराट पोखर, शहीद नेत्र पार्क लगायतका यी चाहिँ पर्यटकसँग सम्बन्धित, जस्तै रामचोक सामुदायिक वनको कुराहरू, यी पर्यटन क्षेत्रमा चाहिँ के गर्ने, यसपालि कसरी अगाडि बढ्ने भन्ने के छ प्लान?
सबै योजनाहरू चाहिँ यी पर्यटनसँग जोडिएको, नेपालमा पर्यटनभित्र नै कुराहरू आन्तरिक हो बाह्य जे भए पनि स्पोर्टरलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्नुपर्छ। जस्तो 2 नम्बरको चाहिँ वन, तल 2 नम्बरको चाहिँ पोखरी, त्यस्तै गरेर चाहिँ यता विराट पोखरी अनि शहीद नेत्र पार्क, यिनीहरू चाहिँ भए भनेका हाम्रा चाहिँ एकदम चाहिँ गहनाहरू हुन्, यसको संरक्षण गर्नुपर्छ। र त्यहाँ चाहिँ अधिकांश पर्यटकहरू चाहिँ भित्रने कुरामा चाहिँ आन्तरिक र बाह्य पति पर्यटक भित्रने गर्ने कुरामा त्यो एउटा चाहिँ नगरपालिकाले एउटा तयार गरेको पनि छ यो रुटहरू, कुन कुन क्षेत्रलाई कसरी चाहिँ जाने, कुन कुन क्षेत्र चाहिँ पर्यटनलाई चाहिँ विकास गर्ने भनेर राखेको छ। गरेको छ, सोही मुताबिक त्यहाँनिर बिताम नगरपालिकाले काम गर्नेछ। पुष्पजी,
यो अहिले अलिकति चर्चा फेरि बटुलेको छ, यो अदुवा खोला करिडोरको बाटो निर्माण गर्ने, दुईतिरै अदुवा खोलाको दुईतिरै बाटो बनाउने एक किसिमको चर्चा पनि अहिले छ। यो चाहिँ चर्चा मात्रै हो कि साँच्चैकै काम हुने हो के छ अध्यक्षज्यू, यसको बारेमा पनि बताइदिनु।
यो जहाँबाट चर्चा आयो उहाँहरूसँग चाहिँ जानकारी, हामीलाई जानकारी छैन, किनभने चर्चा गरेर हुँदैन, चर्चा गरेपछि काम सम्पन्न गर्नु पऱ्यो, थाल्नु पऱ्यो। चर्चा गरेर चाहिँ त्यो मुआवजा कति छ, कतिले नक्सा बनाएको छ भने नक्सा बनाएको घरको मुआवजा दिनु पऱ्यो, बनाउन राम्रो, तर कहाँबाट सुरु भएको कसरी गर्ने भन्ने कुरा त गर्नु पऱ्यो। घर नक्सा बनाएको छ, नक्सा पास गरेको छ, उसले चाहिँ त्यहाँ बनाएको छ भने त्यो मुआवजा दिने कि नदिने,
त्यसो भने अहिले
सबै कुराहरू मुआवजा दिन कति लाग्छ त्यो पनि त बुझ्नुपर्छ।
अहिले सम्भावना छैन किनभने त्यहाँ घरहरू बनिरहेका छन्, बाटो बन्ने सम्भावना छैन भन्नुहुन्छ।
होइन, सम्भावना नहुने सम्भावना जहाँ पनि सम्भावना नै सम्भावना, त्यो पैसा दिनु पऱ्यो, मुआवजा दिनु पऱ्यो। उत्तर राजमार्गबाट उत्तरपट्टिको दक्षिणपट्टिका दुवैतिरका चाहिँ बाटाहरूको मुआवजा दिन सक्छ राज्यले, राज्यले दिन सक्छन्, गर्दा हुन्छ नि, किन सम्भावना नै सम्भावना नि, दिन सक्नु पर्यो। जनतालाई चाहिँ बिल्ली बाट बनाएर छाड्नु भएन कुरो त्यो।
भनेपछि अहिले त्यहाँ घरहरू भवनहरू बनेका छन्, तत्काल बन्ने सम्भावना देखिँदैन,
कहिले देखेको छैन। मसँग जाने कुराहरू आयो भने, एक नम्बर वडामा जाने आयो भने पहिला मुआवजा तयार गर्नुहोस्, त्यस पछाडि चाहिँ जनताको चाहिँ कुराहरू उठाउनुहोस्, यो करिडोरको कुरो उठाउनुहोस्, करिडोरको कुरो उठाउनु पहिला जग्गाको चाहिँ मुआवजा पहिला गर्नुहोस्, घरको मुआवजा दिनुहोस्, अनि मात्रै अगाडि बढाउनुहोस्। जहाँ पायो त्यही चाहिँ जुन पायो चाहिँ कुराहरू गरेर चाहिँ जनतालाई चाहिँ त्रासित बनाउने कामहरू नगर्नुहोस्, म यहीँबाटै चाहिँ भन्छु र जनताहरूमा त्रासित नहुनुहोस्।
अब
यहीँबाट चाहिँ आह्वान गरेको छु।
अब अध्यक्षज्यू, तपाईँहरूको वार्ड नम्बर एकमा अब चाहिँ नयाँ प्लान केही छन्, तपाईँहरूका नयाँ योजनाहरू जनतालाई अहिले टक्क भन्नुपर्ने केही छन् सर अन्त्यमा?
यस्तो सबै कुराहरू हामीले चाहिँ गर्दै आएका छौँ, आवश्यकता उहाँहरूले महसुस गरेका कुराहरू हामीले गरेका छौँ। हस्पिटल यो चाहिँ के अरे आधारभूत स्वास्थ्य केन्द्रदेखि लिएर सबै कुराहरू, भवनहरू, कार्यालय स्थापना, सबै कामहरू हामीले एक चरण सकेका छौँ, पूर्वधारका कामहरू सकेका छौँ। अब हामी चाहिँ आय आर्जनसँग जोडिएका कार्यक्रमहरू चाहिँ लिएर यसपालिदेखि जान्छौँ, यो नै चाहिँ नयाँ कुरोहरू राखिदिनु पर्यो। नयाँ कुरो आय आर्जनसँग जोडिने कार्यक्रमहरू, जनतालाई प्रत्यक्ष आय आर्जनसँग जोडिने कार्यक्रमहरू हामीले लिएर जाँदैछौँ र यिनै कुराहरूलाई चाहिँ हामीले चाहिँ अगाडि सारेका छौँ।
भनेपछि कसलाई के आवश्यकता छ अथवा कुन टोलमा के आवश्यकता छ, कुन समुदायलाई के आवश्यकता छ, त्यसको कुराहरू चाहिँ वडामा लिएर वडामा छलफल गर्नलाई तपाईँहरू खुल्ला हुनुहुन्छ?
टोल वाइजको आवश्यकतालाई, समग्र आवश्यकता टोल वाइज होइन, टोल वाइज 36 टोल छन् एक नम्बर वडामा, 36 टोललाई चाहिँ तपाईँ चाहिँ टोल वाइज कार्यक्रमहरू जान सक्दैन, होइन। समग्र नगरपालिकामा हेर्दाखेरिको अवस्थामा के आवश्यकता छ, त्यो आवश्यकता चाहिँ जाने हो
ती समुदायहरूले तपाईँहरूसँग छलफलमा लागि।
36 लाख हुन्छ, सुन्नुहोस् है, 36 वडामा 1-1 लाख रुपियाँ 36 लाख जान्छ, त्यसले न एउटालाई हुन्छ न आवश्यकता जे छ, जहाँ आवश्यकता छ त्यो आवश्यकतालाई, समग्र वडाको आवश्यकतालाई महसुस गरेर चाहिँ काम गर्छौँ हामी।
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र पछिल्लो चरण नगरले गरेका गतिविधि, वडाले गर्ने गतिविधिका बारेमा जानकारी गराइदिनु भयो। समय प्रदान गर्नुभएकोमा अग्नि सरलाई धेरै धेरै आभार व्यक्त गर्दै यो समय प्रदान गर्नुभएकोमा धन्यवाद सर।
धन्यवाद पुष्पजी, यो जनताका प्रत्यक्ष सवाललाई अलिकति साथ दिनुहुन्छ भन्ने आशाका साथ यो अङ्कड बिदा हुन्छु, धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 अध्यक्ष अग्निप्रसाद पाण्डे रेडियो भिजनमा कुराकानी गर्दै। हस् त, अहिलेलाई यो वडा नम्बर 1 सहकार्यमा जनताका सवाल वडाध्यक्षसँग कार्यक्रम यति नै। हामी अर्को अङ्कमा फरक व्यक्तित्वसँगको फरक कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यथेन्जेलका लागि पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला।